यो खण्डमा चौबिस पदमा हामी पढ्छौं, अनि त्यसपछि यस्तो भयो, अरामका राजा बेन हददले आफ्नो सारा सेना भेला गरे, माथि गए र सामरियालाई घेरा हाले। यस बेला इजरायल चाहिँ दुई टुक्रा भइसकेको थियो। उत्तरी भागलाई चाहिँ इजरायल भनिन्थ्यो, दक्षिणी भागलाई चाहिँ यहुदा भनिन्थ्यो। अनि हामी चाहिँ उत्तरतिरको टुक्रालाई हेर्दैछौ, जसको राजधानी चाहिँ सामरिया भन्ने डाँडामा थियो। अनि परमेश्वरको विरुद्धमा इजरायल झन झन पाप गरिरहेकोले परमेश्वरले विभिन्न विपत्तिहरू ल्याउनुभयो। हामीले अहिले हेर्न लागेको घटनामा चाहिँ एउटा भयानक विपत्ति आउँछ उनीहरूलाई। सुरु चाहिँ कसरी हुन्छ भने, इजरायलको उत्तरमा भएको एउटा सिरिया भन्ने देश छ, पुरानो भाषामा चाहिँ उनीहरूलाई आरामी भनिन्छ, तर सिरिया भनेको उही हो। अहिले पनि तपाईँले नक्सामा हेर्नुभयो भने चाहिँ इजरायलको ठ्याक्कै उत्तरपट्टि चाहिँ सिरिया भन्ने देश छ। खबरमा धेरै आइरहेछ, हिजो आज त केही समय नै भयो, लाखौं मानिस मरिसके थिए, गृहयुद्ध चलिरहेछ। यस बेला चाहिँ यो प्राचीन सिरिया एकदमै शक्तिशाली राज्य, इजरायलभन्दा ठूलो राजा बेन हदद, उनीहरूको राजाले चाहिँ सामरियालाई, उत्तरी राज्यलाई चाहिँ इजरायलीहरूलाई आक्रमण गरेछ। आक्रमण कसरी गरेछ भने, एक त सारा सेना लिएर आएको छ। कतिपटक लडाईँमा चाहिँ सेनाको एक भाग मात्र पठाउँथ्यो, तर यहाँ चाहिँ त्यसो होइन, यहाँ चाहिँ पुरै सेना, पुरै बल दलका साथ चाहिँ आएको छ। दोस्रो कुरा, उनीहरूले चाहिँ सामरियालाई जित्न चाहिँ एउटा जुक्ति गरेका छन्, जुन चाहिँ प्राचीन समयको जुक्ति नै यही थियो, सहरलाई पुरा घेर्ने, पुरै घेरेको छ। अनि भित्र सहरको पर्खाल भित्र सुरक्षित बासिन्दाहरू चाहिँ अब बाहिर निस्किन सक्दैन, उनीहरूसँग भएको खानेकुरा अब सकिन थाल्छ, अनि उनीहरू अब भोकमरीले उनीहरू कमजोर हुँदै जान्छ। अनि त्यसपछि शत्रुहरूले चाहिँ आक्रमण गर्दाखेरि उनीहरू लड्न सक्दैन, उनीहरूको जुक्ति नै यही हो। यो घेरा हाल्ने काम चाहिँ हप्तौंसम्म हुन्थ्यो, कहिलेकाहीँ महिनौसम्म, कहिलेकाहीँ त वर्षौंसम्म पनि। कल्पना गर्न सक्नुहुन्छ, काठमाडौँलाई नाकाबन्दी गरेको थियो इन्डियाले चाइनाबाट हतियार ल्याए भनेर, प्याजको मूल्य 90 रुपियाँ पुगेको थियो, हरेक चीजको मूल्य बढ्न थाल्छ अब खाद्यान्नको कमी हुन थालेपछि। अनि यो आरामीहरूले सिरियाहरूले घेरेर बसिरहेको छ, अब भित्र के हुन थाल्छ, 25 पदमा पढ्नेछौ, अनि सामरियामा ठूलो अनिकाल लागेको थियो, अनि हेर तिनीहरूले त्यसलाई यहाँसम्म घेरा हाले कि गधाको एउटा टाउको चाँदीको 80 शेकेलमा र एक कबको 1/4 परेवाको सुली चाँदीको 5 शेकेलमा बिक्री गरिन्थ्यो। यो बयानले चाहिँ हामीलाई के बताउँछ भने, सामरिया सहरको अवस्था एकदमै नाजुक थियो, भयंकर अनिकालको अवस्था थियो, खाद्यान्नको यति कमी भएको थियो कि, अनि यति महँगी भएको थियो कि एउटा गधाको टाउको 80 शेकेल चाँदीमा बिक्री भइरहेको थियो। 80 शेकेल चाँदी भनेको चाहिँ लगभग 7 तोला चाँदी, के किन्नलाई रे, गधाको एउटा टाउको। गधा त एकदमै खाने नहुने पशु थियो, इजरायलीहरूको लागि चाहिँ यो अशुद्ध पशुमा गनिन्थ्यो लेबीय नियम अनुसार। अनि तै पनि उसको टाउको अब खुट्टा भएको त फिला भएको भए त अलिकति मासु हुन्थ्यो टाउकोमा के खाने त्यसको है त्यसको आँखाको डल्लोहरू खाने हो कि त्यसको अब गालाको केही मासु हुन्छ कि होइन त्यो सबभन्दा खाना नहुने एउटा गधाको टाउको धरि पनि त्यति महँगो लगभग अहिलेको हिसाब गर्यो भने 6,000 रुपियाँ है सात तोला साढे मैले हिजो हिसाब गर्दै थिएँ तर त्यो बेला अझ महँगो हुनसक्छ चाँदीको मूल्य अहिलेको भन्दा जे होस् है अनि त्यसपछि अर्को कुरा चाहिँ के थियो एक कब कब भनेको चाहिँ यहाँ लगभग होइन 1.25 लिटर रहेछ 1.25 लिटर 1.25 लिटर भनेपछि एक कप भनेको थोरै हो 300 ml भनेको तपाईँको लगभग आधा माना के अरे त्यो पनि परेवाको सुली चाहिँ चाँदीको 5 सेकेलमा बिक्री भइरहेको थियो आधा तोला चाँदीले चाहिँ 300 ml को परेवाको सुली अब के गर्थे यो परेवाको सुलीले सायद यो चाहिँ इन्धनको रूपमा प्रयोग भइरहेको थियो केही बाल्नको लागि त्यो गोबर जस्तै त्यसैले यो अनिकाल चाहिँ यति डरलाग्दो थियो हेर्नुहोस् खाद्यान्न त अलिकति पनि आउन सकिराखेन तर चराहरूलाई चाहिँ रोक्न सकिँदैन थियो उनीहरू आकाशमा उडेर चाहिँ आइरहेको थियो उनीहरू मजाले खाइरहेको थियो वन जङ्गलमा खेतबारीमा मजाले खाइरहेको थियो अनि उनीहरू चाहिँ आएर चाहिँ उनीहरू सहरभित्र आएर त्यसको सुलीलाई धरि पनि मान्छेले जम्मा गरेर चाहिँ बिक्री गरिरहेको थियो एकदम दयनीय अवस्था अनिकाल डरलाग्दो छ अब 26 पदमा हेर अनि इजरायलका राजा पर्खालमाथि हिँड्दै गर्दा एउटी स्त्रीले यसो भन्दै तिनलाई पुकारी हे मेरा प्रभु महाराज गुहार इजरायलको राजा उसको नाम चाहिँ यहोराम थियो तपाईँले यही पुस्तकको 3 अध्यायको 1 पददेखि पढ्न थाल्नुभयो यहोराम यहोराम कसको छोरा थियो ऊ चाहिँ आहाब भन्ने एकदम इजरायलको सबैभन्दा इतिहासमा दुष्ट राजा आहाबको छोरा थियो उसको आमाको नाम के थियो उसको नाम चाहिँ इजरायलको इतिहासमा सबभन्दा दुष्ट आइमाई थियो जेजेबेल इजबेल जसले चाहिँ बाल देवतालाई पुज्ने यो मूर्ति पूजा चाहिँ उसले भित्र्याएको थियो ऊ विदेशी आइमाई थियो त्यसैले यहोराम चाहिँ कस्तो घरमा हुर्कियो भने एकदम मूर्ति पूजा र गर्ने घरमा हुर्के एक तर अर्को कुरा चाहिँ आहाब र जेजेबेल चाहिँ कसैलाई पनि मार्नलाई डराउँदैन थियो एकजना नाबोत भन्ने एउटा मान्छेको दाखबारी देखेर आहाबलाई लोभ लाग्यो किन्न खोज्दा नाबोतले बेचेन र श्रीमती चाहिँले चाहिँ उसलाई चाहिँ मारिदियो भनेर एउटा चिठी लेखेर उसलाई झुटो आरोप लगाएर दाखबारी आफ्नो पारेको थियो जसकै छोरा हो यो हो र ऊ पनि दुष्ट छ एकदमै तर यो राजा चाहिँ पर्खालमाथि हिँडिरहेको थियो भनेछ नसोच्नुहोस् कि हाम्रो जस्तो पर्खाल सहर र इजरायलको पर्खाल भनेपछि ती के अरे त्यो प्राचीन सहरको पर्खालहरू चाहिँ एकदम चौडा हुन्थ्यो यो बिल्डिङ जति छ नि यो त मामुले हो यति चौडा पर्खाल भनेको सानो पर्खाल हो योभन्दा ठुल्ठुलो हुन्थ्यो अथवा यस्तै यस्तै हुन्थ्यो भनौँ न रथ दौडाउन सकिन्थ्यो ठुला ठुला रथहरू पुरा ट्रक दौडाउन सक्ने पर्खाल सम्झिनु भन्छ पास गर्न सक्ने है त्यसैले त्यो पर्खालमाथि चाहिँ ऊ हिँडिरहेको छ केही ऊ हेर्दैछ जस्तो यो राजा आफ्नो प्रजाको यो दयनीय स्थितिमा चाहिँ ऊ हेर्दैछ अनि राजालाई देखेर एउटा आइमाईले देख्छ सहरको इजरायली आइमाईले चाहिँ अनि एकदम चिच्याएर चाहिँ अथवा एकदमै सहायताको लागि पुकारो गर्छ के सहायता माग्दैछ उसले उसले भन्छ हे प्रभु ए मेरा प्रभु महाराज गुहार पुकार्दैछ। यो आइमाईको कथा अब सुन्दाखेरि चाहिँ कति भयंकर डरलाग्दो अवस्था पुगेको रहेछ। र यो पढ्दा यो पढ्नलाई पनि हामी चाहिँ यहाँसम्म हुन सक्दो रहेछ, यस्तो हुन सक्दो रहेछ भनेर चाहिँ हामी चकित पर्छौँ। यो आइमाईले के भन्छ हेर्नुहोस् है। अब पहिला चाहिँ राजाले के भन्छ, गुहार मलाई हामीलाई सहायता गर्नुहोस् भन्दाखेरि राजा चाहिँ को जवाब सुन्नुहोस् त पहिला 27 पद। अनि तिनले भने त्यो राजाले, परम प्रभुले तिमीलाई गुहार गर्नु भएन भने म तिमीलाई कहाँबाट गुहार गरौं। उसले चाहिँ यो दुष्ट राजाले चाहिँ परमेश्वरलाई दोष्याउँदैछ, परमेश्वरले गर्दा यस्तो भयो, परमेश्वरले नै सहायता गरे भने म कहाँबाट सहायता गर्ने। अनि उसले भन्छ, खलाबाट कि दाखको कोलबाट। उसले चाहिँ के भन्दैछ भने, अब के परमेश्वर चाहिँ त्यत्रो महान हुनुहुन्थ्यो हुनुहुन्छ अरे यो अगमवक्ताहरू भन्छन्, अनि परमेश्वरले खै दिएको त, अनि म परमेश्वरभन्दा ठुलो हुँ त, त्यस्तो खालको जवाब दिइरहेछ। अनि 28 पदमा तिमीलाई के भयो भनेर सोध्छ राजाले। अब यो आइमाईको जवाब सुन्नुहोस्। अनि उसले जवाब दिए, उसले चाहिँ एउटा अर्को आइमाईको कुरा गर्छ जोसँग उसको चाहिँ एउटा सल्लाह भएको रहेछ। यो सल्लाह यसरी गरेको थियौ, उसले भन्छ, यस स्त्रीले मलाई भनेकी थिए तिम्रो छोरा दिइहाल र आज हामी त्यसलाई खाऊ अनि भोलि हामी मेरो छोरालाई खाउँला। तब हामीले मेरो छोरालाई पकायौं र उसलाई खायौं अनि भोलिपल्ट मैले यसलाई भने तिम्रो छोरा देऊ र हामी त्यसलाई खाऊ तर यसले आफ्नो छोरालाई लुकाई। उसको दुखेजो त यस्तो पो रहेछ त, उसको राजालाई पोख्ने गुनासो त यस्तो पो रहेछ त, है यो त डरलाग्दो बयान छ। यो अनिकालमा चाहिँ यस्तो अवस्थामा पुगेछ कि दुईटा आइमा है आफ्नो सानो सानो बच्चाको बारेमा चाहिँ उनीहरूले सल्लाह गरेर चाहिँ त्यो आइमाले यो आइमालाई भनेर चाहिँ है पालो पालो हाम्रो बच्चाहरू नै अब खाने भनेर है हुन्छ पनि भनेर चाहिँ आइमाले। अनि पहिला चाहिँ उसको बच्चा दिएछ के विश्वास गरेर भने उसले पनि उसको बच्चा दिन्छ भनेर, तर उसले त दिएनछ। अनि उसको दुखेछ चाहिँ के छ भने, उसले त बच्चा लुकायो, यो न्याय गरिदिनु पर्यो, उसको बच्चा हामीले खान सक्नुपर्छ, उसको यस्तो खालको कुरा पो छ। अब परमेश्वरले चाहिँ नि इजरायललाई एकदमै स्पष्टै चेतावनीहरू दिनुभएको थियो, तिमीहरूले मैले भनेको मानेन भने तिमीहरूले आफ्नै बच्चा पनि खानेछौ भनेर उहिले भन्नुभएको थियो मुसाको पालामा। ठाउँ ठाउँमा भनेको छ, एउटा ठाउँमा हेर्नेछ, त्यो चाहिँ लेवीको 26 अध्यायमा एकचोटि पल्टाउनुहोस् त। लेवीको 26 अध्याय र 27 पदबाट हामी पढ्नेछौँ। लेवी 26 27 याद गर्नुहोस्, इजरायल चाहिँ परमेश्वरको चुनिएको विशेष जाति हो। यो जातिसँग चाहिँ उहाँले यस्तो विशेष व्यवहार गर्नुभयो कि उनीहरूले आज्ञा पालन गरे भने उनीहरूलाई यति आशिष हुने थियो, खेतबारीमा आशिष, घरभित्र आशिष, उनीहरूको गोठमा आशिष, उनीहरूको परिवारमा आशिष, आकाशमा, डाँडामा, समुद्रमा, खोला नाले सबै ठाउँमा आशिष। तर यदि उनीहरूले भनेको मानेन भने, परमप्रभुलाई त्याग्यो भने, मूर्ति पूजामा लाग्यो भने, अनैतिक काममा लाग्यो भने उनीहरूलाई चाहिँ ठूलै दण्ड चाहिँ दिनेवाला हुनुहुन्थ्यो। अनि यहाँ 27 पदमा 26 अध्यायको 27 पदमा पढ्छु, अनि यी कुराहरू भएर पनि तिमीहरूले मेरो कुरा मानेनौ भने, तर मेरो विरोधमा चल्छौ भने म पनि तातो रिसले तिमीहरूको विरोधमा चल्नेछु, अनि तिमीहरूका पापहरूको खातिर म तिमीहरूलाई 7 गुणा बढी ताडना दिनेछु। 29 पद, अनि तिमीहरूले आफ्ना छोराहरूको मासु खानेछौ। अनि तिमीहरूले आफ्ना छोरीहरूको मासु खानेछ, यस्तोसम्म हुनेछ भनेर भन्नुभएको थियो परमेश्वरले। दोस्रो राजामा पल्टाउँदा फेरि फर्केर अब यहाँ हेर्नुहोस् त, यो आइमा ले अथवा सायद त्यो अर्को आइमाले चाहिँ उसको बच्चालाई लिएर पहिला मार्यो, त्यसपछि पकायो, अनि त्यसपछि बाँडेर खायो। तपाईँ भन्नुहोला, ओहो म भएको भए त त्यस्तो कहिले पनि गर्ने थिएन। तर एकछिन हामीले सोच्नुपर्छ, यो बाइबलमा के लेखेको छ भने मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, असाध्यै दुष्ट। मान्छेको हृदय असाध्यै दुष्ट हुन्छ, अनि यतिसम्म निज काम गर्न पनि सक्छ, स्वाभाविक माया नभएर आफ्नै बच्चालाई मारेर पकाएर खाने। क्रव्यासी भन्छ मान्छेको मासु खानेलाई, क्रव्यासी। परमेश्वरले त हामीलाई पशु पंक्षीहरूको मासु खान सक्छ भन्नुभएको छ, तर मान्छेकै त्यो पनि आफ्नै शरीरबाट जन्माएकोलाई खान सक्ने भनेपछि चाहिँ यसले के देखाउँछ भने मानिसको हृदय कतिसम्म दुष्ट छ भनेर देखाउँछ, कहाँसम्म यो अधम छ, कति गहिरो रोग लागेको छ मान्छेलाई। वास्तवमा त्यो हामी राम्रोसँग बुझ्दैनौँ, कहाँसम्मको पापी हृदय हामीसँगै छ भनेर हामी बुझ्दैनौँ। ऊ पनि आदमकै सन्तान हो, तपाईँ पनि हो, म पनि हो, तर हामी भन्छ ला म भए त गर्दिन थिएँ, म भए त कहिले त्यस्तो गर्दिन थिएँ। तर छ नि, यदि परिस्थिति त्यस्तै पर्यो भने, त्यस्तै सबै परिस्थिति मिल्न गयो भने हामीले केसम्म गर्नु पुग्छौँ हामी आफैलाई थाहा छ। हामीले भन्नलाई हत्या त म कहिले पनि गर्दिनँ, तर मान्छेले नसोचेको, म त्यस्तो गर्दिन होला भन्ने सोचेको व्यक्तिहरूले पनि आफ्नै घरको लागि चाहिँ काट्नलाई चाहिँ एउटा हतियार लिएर दोगुन्न सक्छ। थाहा छ हामीलाई गर्छ त्यस्तो, तपाईँले नभन्नुहोस् म कहिले पनि गर्दिनँ त्यस्तो, अर्थात् तपाईँ नठान्नुहोस् कि तपाईँको हृदय चाहिँ अरूको भन्दा असल छ भनेर। बाइबलले त हामीलाई घरिघरि बताइरहेको छ कि एकदमै दुष्ट छ हाम्रो हृदय, अनि हामीले त के भन्नुपर्छ नि, यदि कुनै एकदमै जघन्य अपराध कसैले गरेको हामीले सुन्यो भने चाहिँ हामीले बिस्तारै के भन्न सिक्छ भने, हामी प्रभु हामीले सिक्न थालेपछि, हाम्रो रोग, हाम्रो हृदयको रोग हामीले बुझ्न थालेपछि चाहिँ हामीले यसो भन्न सिक्नुपर्ने हो, परमेश्वरको अनुग्रहले बाहेक चाहिँ म पनि त्यस्तै गर्ने थिएँ। ओके, परमेश्वरको अनुग्रहले यदि मलाई चाहिँ नरोकेको भए, बाइबलमा त एकदम स्पष्टै बताएको छ मानिसको हृदय चाहिँ सबभन्दा छली छ, दुष्ट छ, खराब छ। हामी नसोचौं कि हामी चाहिँ अरूभन्दा असल छैन। क्रिस्ट येशु जो कैनको लागि मर्नुभयो, आफ्नो भाइलाई मार्ने, तपाईँको लागि मर्नुभएको, मेरो लागि मर्नुभएको। अर्को कुरा हेर्नु त, यो आइमाईको कुरा कस्तो कुरा छ, अनि आफूलाई जाँच्नुहोस्, उसले के गर्दैछ भने उसले चाहिँ भुसुनालाई चाहिँ चाल्दैछ, उठलाई चाहिँ निल्दैछ। भुसुना भनेको सानो भुसुना परेछ खान्नमा यस्तो भन्दैछ, तर यत्रो ठुलो उठलाई नै निल्दैछ। फरिसीहरूलाई यसरी नै प्रभु येशूले चाहिँ हक्काउनु भएको थियो, तिमीहरू चाहिँ भुसुनालाई चाल्ने तर उठै निल्ने, भनेको चाहिँ अर्काको सानो सानो दोषहरूलाई चाहिँ उनीहरूले चाहिँ उनीहरूले धेरै विश्राम दिनमा हात के अरे काम गर्ने अनि हात नधोइकन खाने यस्तो यस्तो दोष चाहिँ दोष्याउन खोजिरहेको थियो तर यत्रो यत्रो पाप चाहिँ उनीहरूले गरिरहेको थियो. यो यो स्त्रीलाई विचार गर्नुहोस्, ऊ पनि भुसुनालाई चाल्ने र उठलाई मिल्ने आइमाई, उसले के भन्दैछ, यो आइमाईसँग मेरो यस्तो बाचा भएको थियो अनि मेरो बाचा मैले पूरा गरेँ है, सत्य काम गरेँ मैले है, के सत्य काम गरेँ, मेरो हाम्रै बच्चा मारेर खाने सत्य काम गरेँ, अनि उसको बच्चा चाहिँ दिएन, उसले चाहिँ आफ्नो बाचा पूरा गरेन, राजा गुहार उसले आफ्नै छोरालाई हत्या गरेको चाहिँ उसले त्यो अपराध थाम्दैन, आफ्नै बच्चालाई चाहिँ हत्या गरेको छ अनि यो आइमाईले बाचा पूरा गरेन भनेर चाहिँ उसलाई चाहिँ ढोस्याउँदैछ. देख्नुहुन्छ मान्छेको हृदय कस्तो छ. अनि त्यसैले यो कुरा सुनेपछि त्यो दुष्ट राजा पनि है लुगा च्याल्यो. ऊ उसको यहाँ कहाँ छ 30 पदमा भनेछ, अनि यस्तो भयो जब इजरायलका राजाले ठिक जब इजरायलका राजाले त्यस स्त्रीका शब्दहरू सुने तब तिनले आफ्ना वस्त्रहरू च्याते. एकदम ठूलो विपत्ति पर्दाखेरि चाहिँ लुगा च्यात्ने इजरायलीहरूको पूर्वीमा चलन थियो त्यहाँ. अनि पर्खालमाथि हिँड्दै गइरहेका थिए, मान्छेले हेरिरहेछ के गरे, राजाले लुगा च्यात्यो अनि यसो हेरेको त मानिसहरूले हेरे त्यहाँ लेखेको छ, अनि हेर तिनले भित्रपट्टि आफ्नो शरीरमा भाङ्राको लुगा पहिरेका रहेछन्. भाङ्राको लुगा, पश्चाताप गर्दाखेरि चाहिँ भाङ्राको लुगा लाउँथे, तर यो राजाले पश्चाताप साँच्चै गरेको थियो त, हाम्रै पापले गर्दा परमेश्वरले हामीलाई दण्ड दिएको हो हे परमप्रभु है भनेर परमेश्वरलाई सहायता माग्दै थियो त. खासमा उसले त्यो गर्नुपर्ने थियो. जब त्यो स्त्रीले भन्यो नि गुहार राजा भन्दाखेरि उसले म के गर्न सक्छु र भन्दै थियो नि, वास्तवमा उसले गर्न सक्ने काम चाहिँ एउटा थियो, त्यो के भने उसले चाहिँ त्यो सारा देशको राजाको हैसियतले परमेश्वरको सामु गएर चाहिँ पापबाट पश्चाताप गर्न सक्थ्यो. एकचोटि हेर्नुहोस् त, यस्तो प्रतिज्ञा दिनुभएको थियो नि त परमेश्वरले, दोस्रो इतिहास 7:14 पढ्छ परमेश्वरले कस्तो सुन्दर प्रतिज्ञा दिनुभएको थियो, मेरो नामले कहलाइएका मेरा जनहरूले आफूलाई नम्र तुल्याए, प्रार्थना गरे र मेरो चेहराको खोजी गरे अनि आफ्ना दुष्ट चालहरूबाट फर्के भने म स्वर्गबाट सुन्नेछु, उनीहरूको पाप क्षमा गरिदिनेछु र उनीहरूको देशलाई निको पारिदिनेछु. यस्तो प्रतिज्ञा थियो अनि यो राजाले गर्नुपर्ने त त्यो थियो, तर उसले त के गर्छ हेर्नुहोस् दोस्रो इतिहास 6 अध्यायमा 6 अध्यायको 31 पदमा उसले त यसो पो भन्छ 31 पदमा हेर्नुहोस् है, अनि तिनले भने लुगा च्यातेछ है, अनि उसले के भन्दैछ दोस्रो राजा 6:31 अनि तिनले भने आजको दिन सापातको छोरा एलिसाको टाउको त्यसमाथि खडा रह्यो भने परमेश्वरले मलाई यसै गरून् र यसभन्दा बढी गरून्. यो राजाले परिस्थितिलाई एकदम गलत दृष्टिकोणले हेरिरहेछ. कुनै हामीलाई रोग लाग्यो भने डाक्टरले चाहिँ ठिक रोग पत्ता ल्याइदियो लगाइदिनुपर्छ नि, डाक्टरले ठिक रोग पत्ता लगाइदियो भने उपचार हुन्छ. सामरियाको भयानक अवस्था छ, तर यो राजा चाहिँ ठिक खालको डाक्टर भएर चाहिँ हाम्रो खास समस्या चाहिँ पाप हो भन्नुको सट्टामा उसले त समस्या त अर्को अर्कोतिर पो देखाउँछ. देख्नुभयो है, समस्या त अर्कोतिर पो देखाउँछ. कहाँतिर देखाउँछ, उसले त परमेश्वरको एउटा अगमवक्तालाई पो दोष्याउन थाल्छ। त्यो एलिसा सपातको छोरा एलिसाको टाउको त्यसमाथि खडा रह्यो भने आजको दिन उसले त अब त भन्छ आजको दिनसम्म त्यो बाँच्यो भने चाहिँ भनेर शपथ खान्छ, मतलब आज चाहिँ त्यसलाई मार्छ भन्छ उसले। एलिसाले के गरेको थियो? के एलिसाले गर्दाखेरि यो ठूलो अनिकाल र यो भयंकर भयावह अवस्था चाहिँ एलिसाले गर्दा आएको हो र? होइन, उनीहरूको पापले गर्दा आएको। तर कयौं पटक मान्छेले चाहिँ हाम्रो स्वभाव के छ भने हामीलाई आइपरेको समस्या चाहिँ अर्कोलाई दोष्याउँछ, उसले गर्दा उसले यसो नगरेकोले, उसले यसले गरेकोले। यो राजाले चाहिँ एलिसालाई मार्ने अठोट गर्छ। अब हेर्नुहोस् एलिसा चाहिँ कहाँ बसिरहेछ, 32 पद। तर एलिसा आफ्नो घरमा बसिरहेका थिए, यसको मतलब सामारिया सहरभित्र नै रहेछ एलिसा पनि। उसको साथमा को थियो? अनि उनको साथमा बुढा प्रधानहरू बसिरहेका थिए। सम्भवत यिनीहरू चाहिँ केही वृद्ध अरू अगमवक्ताहरू उसँग साथमा बसिरहेका थिए, उसँग आबद्ध भएका अगमवक्ताहरू। अनि राजाले आफ्नो अघि एकजना मानिसलाई पठाए, तर त्यो दूत उनी कहाँ आइपुग्नु भन्दा अघि नै उनले भनेको एलिसाले ती बुढा प्रधानहरूलाई भने, त्यस हत्याराको छोराले मेरो टाउको लैजानलाई मानिस पठाएको के तिमीहरूले देख्दैछौ? हेर, त्यो दूत आउँदा ढोका थुनिदेऊ र त्यसलाई ढोकामै राखिराख, के त्यसको पछाडि त्यसका मालिकका खुट्टाको आवाज सुनिँदैन र? परमेश्वरले उहाँको अगमवक्ता, उहाँको सेवक एलिसालाई चाहिँ अगाडिबाट नै खबर दिनुहुन्छ यस्तो यस्तो हुन लागेछ भनेर। अनि एलिसाले ढोका बन्द गर्न लगाउँछ। उसले भन्छ त्यो राजालाई कसरी बयान गर्छ हेर्नुहोस् है, त्यो हत्याराको छोरा भनेछ। आहाब र जेजेबेल, नाबोत र कहीँ अरूलाई मार्ने त्यो हत्याराको छोरा हो, अर्थात यो यहोराम पनि हत्यारा चरित्र भएको मान्छे हो। अनि यहाँ पढ्दाखेरि के देखिन्छ भने आफ्नो दूतलाई पनि पठाउँछ अगाडि एलिसालाई मार्न, राजा पनि पछाडि आइरहेछ। एलिसालाई सबै थाहा छ, ढोका बन्द गर्न लाउँछ। अनि 33 पद, अनि उनले अझ उनीहरूसित कुरा गरिरहेकै बेलामा, एलिसा चाहिँ ती अरू बुढा प्रधानहरूसँग कुरा गरिरहेकै बेलामा त्यो दूत तल उनी कहाँ आइपुग्यो। अनि राजाले भने, हेर, यो विपत्ति परमप्रभुबाट भएको हो, म किन अझै परमप्रभुको बाटो हेरिरहौं? राजाले चाहिँ भन्छ, अब परमेश्वरले हामीलाई सहायता नगर्ने भए पश्चाताप गरेको सहायता आउँछ। अनि परमेश्वरलाई दोष हुँदैछ, अब परमेश्वरले हामीलाई नहेर्ने भयो गरे है, अब किन अब पर्खेर बस्ने अरू? सायद यसको मतलब चाहिँ एलिसाले चाहिँ सम्भवत अहिले केही पनि नगर भन्ने आदेश दिएको हुनसक्छ। अनिकाल परेछ, घेराउको झन्झन झन्झन दिन बढ्दै गइरहेछ, झन्झन अनिकाल पर्दैछ, तर एलिसाले अहिले केही पनि नगर्ने, परमेश्वरले केही गर्नुहुन्छ भनेर अथवा केही परमेश्वरबाट खबर नआएसम्म केही नगर्ने भनेको हुनसक्छ। अब राजाले भन्छ, अब चाहिँ परमेश्वरले सहायता गर्दैन, त्यसैले होइन कहाँ यसरी बसिराख्ने, सायद उसले चाहिँ अब हामी आत्मसमर्पण गरौँ, अब सिरियालाई भनौँ हामी सकेनौँ, अब हामीलाई कैद बनाउनुहोस्, अब जे गर्नुहोस् गर्नुहोस्, हामीलाई नमार्नुहोस् बरु, होइन हामी चाहिँ लडाइँ गर्दैनौँ भनेर ढोका खोलिदिने भनेको हो कि होइन, सायद त्यो हुनसक्छ। त्यसैले यहाँ के देख्छौँ भने यो राजा चाहिँ परमेश्वरबाटको छुटकारा लागि पर्खन ऊ इच्छुक छैन, उसको विश्वासै छैन। ऊ चाहिँ सिरियामा आत्मसमर्पण गर्न तयार छ, यो विपत्ति परम्पराबाट भएको हो है, सही उनीहरूको पापले गर्दा हो, परम्पराले चाहेर त्यो गरे त होइन, दोष्याउँदैछ परम्परालाई। अब सुन्नुहोस् 7:1, तब एलिसाले भने, अब एलिसाले भन्ने कुरा त अचम्म छ, खुसीको कुरा पो बताउँछ एलिसाले। प्रश्न के, त्यो राजा र इजरायलीहरूलाई खुसीको कुरा सुनाइन उनीहरू योग्य थिए? उनीहरू योग्य थिएन, कोही पनि पश्चाताप गरिरहेको थिएन, उनीहरू न राजा न प्रजा, तै पनि एलिसाले अचम्मको खुशीको खबर सुनाउँछ. यति नराम्रो अवस्थामा खुशीको खबर सुन्ने मौका हुन्छ. त्यो खुशीको खबर चाहिँ भविष्यवाणीको रूपमा आउँछ. अबको 24 घण्टामै यस्तो हुन्छ भनेर भन्छ. के हुन्छ हेर्नुहोस् यहाँ, तिमीहरू परमप्रभुको वचन सुन. परमप्रभु यसो भन्नुहुन्छ, भोलि यति बेला सामरियाको मूल ढोकामा 1 शेकेलमा 1 सआ मैदा, 1 सआ भनेको 7 लिटर, र 1 शेकेलमा 2 सआ जौ बिक्री हुनेछ. यो चाहिँ बडो खुशीको कुरा थियो. यहाँ गहुँ जौ पाइन्छ. अब एकछिन विचार गरौँ है, इजरायलीहरू यस्तो खुशीको खबर सुन्नलाई उनीहरू सुनाइन योग्य थिएन. तर तपाईँ र हामी आफ्नै विचार गरौँ न, हामीले परमेश्वरबाट कुनै असल कुरा पाउनलाई योग्य छौं? एकजनालाई चाहिँ मैले सुनेको थिएँ, दुईजना विश्वासी भेट भएछ अनि एउटा विश्वासीले सोधेछ अर्कोलाई, तपाईँलाई कस्तो छ भनेर सोधेछ. अनि उसले जवाफ दिएछ, मलाई हुनुपर्ने भन्दा धेरै राम्रो छ भनेछ. मलाई जति हुनुपर्ने त्योभन्दा धेरै राम्रो छ. हामीले पाउनुपर्ने भन्दा असल पाइरहेको छ. हामीलाई जति अहिले केही कठिनाई तपाईँलाई लाग्ला नि, तपाईँले पाउनुपर्ने भन्दा एकदम कम हो त्यो कठिनाई. हामी जो नरकको आगोमा जानुपर्नेहरू, हामीलाई हुनुपर्ने भन्दा धेरै असल छ, धेरै असल छ. धन्यवाद. अनि इजरायलीहरू पनि केही असल कुरा पाउने योग्य थिएन, तर उनीहरूलाई खुसीको खबर पो परमेश्वरले आफ्नो अगमवक्ताद्वारा दिनुहुन्छ. यो खुसीको खबर के थियो भने 24 घण्टाभित्रमा परिस्थिति पुरै उल्टिन्छ, पुरै अदल बदल हुन्छ, अदल बदल. अनि भनेको मतलब अब खानेकुरा पाइन्छ. हुन त यो मूल्य यसो हिसाब गर्दाखेरि त्यति सस्तो जस्तो त छैन, तर गधाको टाउकोलाई चाहिँ 6,000 रुपियाँमा किन्नुभन्दा त धेरै नै राम्रो देखिन्छ. अर्थात भनेको मतलब राम्रै मूल्यमा, एकदम फाल्ने मूल्यमा त होइन, तर राम्रै मोलतोल गरेर पाइने मूल्यमा चाहिँ अब खाद्यान्न पाइन्छ हाम्रै मूल ढोकामा, सामरियाको मूल ढोका भनेर भन्छ. परिस्थिति पुरै बदलिन्छ भन्छ. अब यस्तो खुसीको खबर सुनेर पत्याउँछ त. अब हेर्नुहोस् है, राजाको त्यहाँ दाहिने हात को मान्छे यहाँ उभिरहेछ, त्यहाँ त्यो अघि आएको मान्छे, एलिसालाई मार्न आएको मान्छे, 2 पदमा छ. अनि जुन उच्च अधिकारीको हातमा राजाले अडेस लिन्थे, भनेको राजाको सेक्रेटरी सचिव, तिनले परमेश्वरका जनलाई जवाफ दिएर भने, हेर परमप्रभुले स्वर्गमा झ्यालहरू बनाउनु भएको भए पनि के यो कुरा हुन सक्ला र? उसले विश्वासै गर्दैन, विश्वासै गर्दैन. कहाँ हुन्छ यस्तो कुरा, यस्तो परिस्थिति छ है, 24 घण्टामा तिमीले यस्तो हुन्छ भन्छ, यो हुनै सक्दैन भनेर चाहिँ उसले चाहिँ मानव टेबल ठोकेर भन्न थाल्छ, यो हुनै सक्दैन. एलिसाले जवाफ दिन्छ, हेर्नुहोस् तब उनले भने, त्यो राजाको सचिवलाई भन्छ, हेर तिमीले यो कुरा आफ्नै आँखाले देख्नेछौ. दोस्रो भविष्यवाणी गर्छ, अब तिमीले नै देख्नेछ आफ्नै आँखाले यो अचम्मको आश्चर्य कर्म है. अनि कालबाट सहकालमा गएको आफ्नै आँखाले देख्नेछौ, तर यसबाट खान चाहिँ पाउने छैन. यो चाहिँ दोस्रो भविष्यवाणी भयो. अनि हामीले यहाँ पढ्दै गएपछि के देख्छ भने, ठिक यो पूरा हुन्छ. अझ भन्ने भने खान मात्र नपाउने होइन, त्यो मान्छे त मर्छ त्यो दिनमै. कुल्ची मिल्ची मान्छे यति दौडिन्छन् एउटा खाद्यान्न पाएर, यो मान्छे चाहिँ कुल्चिएर मर्छ. तर यो कसरी हुन्छ अब हेर्न थालौँ. अब 3 पद यहाँ पढ्छौ, अनि त्यस मूल ढोकाको पस्ने ठाउँमा, एकछिन याद गरौँ है, हामीसँग पनि खुसीको खबर छ. तर याद गरौँ, जब हामीले मानिसहरूलाई यस्तो अचम्मको खुसीको खबर बताउँदाखेरि, सुसमाचार बताउँदाखेरि, याद गर्नु कि धेरै जसो मान्छेले विश्वास गर्ने छैन, यही मान्छे जस्तो जवाफ दिनेछ. तर अब चाहिँ अगाडि बढौँ. 3 पद अनि त्यस मूल ढोकाको पस्ने ठाउँमा चारजना कोरीहरू थिए। अनि याद गर्नुहोस्, कोरीहरू चाहिँ अरू मानिसहरूसँगै बस्न पाउँदैन थियो। इजरायलको नियम लेवी 13 अध्यायमा चाहिँ बयान गरिएको छ, उनीहरू छुट्टै बस्नु पर्थ्यो। अनि के देखिन्छ भने उनीहरू चाहिँ ठ्याक्कै सामरियाको पर्खालको बाहिर सायद उनीहरूको झुपडीहरू थिए, जोडिएको थियो। अनि यो कोरीहरूले चाहिँ आपसमा कुरा गर्न थाल्छ, अनि उनीहरूको कुराकानी चाहिँ एकदम तर्कपूर्ण छ, एकदम उनीहरूले ठिक नै सोच्दैछन् है, कि उनीहरूले के विचार गर्न थाल्छन्, हाम्रो अवस्था यस्तो छ, के गर्ने त। अनि तिनीहरूले एकअर्कालाई भन्न लागे, हामी किन मरुन्जेल यहीँ बसेको, हामीले त्यस सहरमा पसौं भन्यौं भने, त्यस भनेको सामरियामा, त्यस सहरमा पस्यौं भन्यो भने सहरमा अनिगाल लागेको छ, त्यहाँ मर्नेछौ। नम्बर दुई, अनि त्यही बसिरह्यौं भने पनि हामी मर्ने नै छौ, यसकारण अब आओ। विकल्प नम्बर तीन, हामी आरामीहरूको छाउनीमा शरण लिऊ, तिनीहरूले हामीलाई जीवित छोडिराखे भने हामी बाँचौंला, अनि तिनीहरूले हामीलाई मारे भने के हामीले मर्नु नै छ। उनीहरूले आफ्नो विकल्पहरू हिसाब गर्न थाल्छ, सहरभित्र छिर्यो भने पनि अनिकाल्छ, मरिहाल्छ, यहीँ बसिरह्यो भने खाने छैन, हामी मरिहाल्छौँ, बरु शत्रुको छाउनीमा गयो भने दुईटा विकल्प, दुई सम्भावना चाहिँ, उनीहरूले दया गरेर हामीलाई नमार्न पनि सक्छ, मारिहाल्यो भने त जहाँ गयो भने मर्ने त हो नि भन्छ उनीहरूले, अब मर्ने नै भयो, यसै मर्यो उसै मर्यो, बरु त्यहाँ गयो भने झिनो आशा छ बाँच्न पनि सकिन्छ, बरु छाउनीमै जाउँ भन्छ उनीहरू, शत्रुकै छाउनीमा। अनि त्यसैले उनीहरूको सही निर्णय गर्छ उनीहरूले। अब हेर्नुहोस् है, मिरमिरे साँझको बेला होइन, दिन होइन, मिरमिरे साँझ पाँच पद, अनि मिरमिरे साँझमा तिनीहरू आरामीहरू त्यो सिरियाहरूको छाउनीमा जानलाई उठे, अनि तिनीहरू आरामीहरूको छाउनीको छेउमा पुग्दा अचम्म कुरा देख्छ उनीहरूले, छाउनीमा पुग्दाखेरि त अचम्मैको कुरा देख्छ, के देख्छ, त्यहाँ कोही पनि छैन, एकजना सिपाही पनि छैन, त्यत्रो दसौँ हजार को छाउनी रित्तो छ, चकमन्नै छ, त्यहाँ कोही पनि रहेनछ, खास के भएको थियो। अब यहाँ चाहिँ हामीलाई बताएछ के भएको रहेछ भने, त्यो छाउनीमा त्यही कोरीहरू आउनुभन्दा केही समय अगाडि चाहिँ एक्कासी ती सिरियालीहरूले चाहिँ आवाज सुनेछ, त्यो परमेश्वरले नै पठाइदिनु भयो आवाज, के को आवाज सुन्यो भने चाहिँ रथहरू आइरहेको आवाज, एकदम ठूलो सेनाले अब आक्रमण गर्न लागेको आवाज सुनेछ उनीहरू। परमेश्वरले त्यस्तो गरिदिन सक्नुहुन्छ, केही गाह्रो छैन उहाँलाई। अनि त्यो आवाज सुनेर यति भयभीत भएछन्, उनीहरूले ठानेछन्, ओहो, यो इजरायलको राजाले त मिश्रको सिपाहीहरू बोलाएको रहेछन्, र हित्तीहरूको राजासँग पनि सहायता मागेर उत्तरबाट पनि आएछ, दक्षिणबाट पनि आएछ, लौ अब चाहिँ हामी भाग्ने ठाउँ पूर्व मात्र हो, उनीहरूको देश चाहिँ पूर्वतिर, पश्चिमतिर त भूमध्य सागर छ, उनीहरू चाहिँ त्यसैले यति हतारमा कि उनीहरूले खानेकुरा पनि त्यहीँ छोडेछ, उनीहरूको एकदम बहुमूल्य थोकहरू पनि त्यहीँ छोडेछन्, किनभने उनीहरू लुट्दै लुट्दै आइरहेको, उनीहरूसँग धेरै सम्पत्ति थियो, त्यहीँ छोडेर हात हतियार पनि छोडेर है उनीहरू चाहिँ सक्दो चाँडो आफ्नो घोडामा अथवा केमा चढेर चाहिँ उनीहरू कुले लाभ ठोकेछ त्यहाँबाट है, यर्दन नदी पार गर्नु पर्यो नि सक्दो चाँडो। अनि त्यो कुरा चाहिँ यहाँ 6 र 7 लेखेको छ, हेर्नुहोस्, किनकि परमप्रभुले आरामीहरूको सेनालाई रथहरूको आवाज र घोडाहरूको आवाजमा एउटा ठूलो फौजको आवाज सुनाउनु भयो, अनि तिनीहरूले एक अर्कालाई भन्न लागे, हेर, इजरायलका राजाले हामीमाथि चढाई गर्नलाई हाम्रो विरोधमा हित्तीहरूका राजा र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएछन्, यसै कारण तिनीहरू मिरमिरे साँझमा उठेर भागे, अनि आफ्ना पालहरू, आफ्ना घोडाहरू, आफ्ना गधाहरू, त्यो छाउनी नै त्यत्तिकै छोडेर आफ्नो ज्यान बचाउन भागेछ। अब यो कोरीहरू चाहिँ अब आइपुगेका छन्, यसो हेर्छ कोही पनि छैन, उनीहरूलाई त थाहा छैन कसरी भागेको है, चकित पर्छ उनीहरू, अनि एउटा पालभित्र छिर्छ, खानेकुरा त टन्नै छ, गम गम खान थाल्छ उनीहरू चाहिँ, अब कति दिनदेखि भोकाइरहेको है, पेट पनि भर्न थाल्छ, खल्ती पनि भर्न थाल्छ, झोला पनि भर्न थाल्छ, उनीहरू त होइन कहाँ मात्र राख्नु हुन्छ उनीहरू होइन, हेर्नु न कतिजना छ यो कोरीहरू, चारजना मात्रै छन् है, अनि यसो हेर्छ त्यहाँ त सुन चाँदी ओहो त्यो पनि लिन थाल्छ, अनि अब अटाउ नअटेपछि उनीहरूले के गर्छ भने खनेर लुगाउनु पनि थाल्छ, पछिलाई पनि अब राख्ने भनेर एक चाहिँ उनीहरू भोक मेर्ने मात्र होइन धनी हुने पनि अब त अनि अर्को पालमा पस्छ अर्को पालमा पनि त्यस्तै गर्न थाल्छ उनीहरू तेस्रो पालमा पनि पस्छ त्यस्तै गर्न थाल्छ बिस्तारै उनीहरूको होस आउन थाल्छ उनीहरू भन्छ ओहो हामीले ठिक काम गरिरहेछौँ हामी त एकदम स्वार्थी हामी लोभी भएर पो काम गरिरहेछौँ हाम्रो सबै देशवासीहरू चाहिँ भोकले मरिरहेछन् त्यहाँ यहाँ त हामी लोभी भएर आफै मात्र खाउँ आफै मात्र लाउँ अनि सुन पनि लुगाउँ पछि आएर धनी हौ ओहो यदि हामीले यो खबर अब बताएन भने चाहिँ बिहानसम्ममा चाहिँ हामीलाई विपत्ति आइपर्छ उनीहरूको विवेकले नै उनीहरूलाई चाहिँ घोच्न थाल्छ कि यत्रो खुसीको खबर भएर पनि हामी चुप बस्ने हेर्नुहोस् त नौ पदमा तब तिनीहरूले एकअर्कालाई भने हामीले ठिक काम गरिरहेका छैनौ भन्छ उनीहरूले आजको दिन शुभ समाचारको दिन हो आजको दिन चाहिँ के को दिन हो रे शुभ समाचार अर्थात् सुसमाचारको दिन हो तर हामी चुपै लागिरहेका छौँ हामी बिहान उज्यालो हुन्जेल पर्खिरह्यौँ भने हामी माथि कुनै विपत्ति आइपर्ला यसकारण अब आऊ हामी गएर राजाको घरानालाई बताइदिउँ हामीलाई अपराधी ठान्ला बरु हामी होइन एकदम च्यापासी पाउने मान्छेहरू हौ न गएर है भन्छ दस पद तब तिनीहरू आए र सहरको ढोकेलाई बोलाए अनि यसो भन्दै उनीहरूलाई बताए हामी आरामीहरूको छाउनीमा पुग्यौं अनि हेर त्यहाँ कुनै मानिस थिएन र कुनै मानिसको स्वर पनि सुनेन तर घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू त्यतिकै थिए अब यो खबर त्यहाँ पालेला भन्ने बित्तिकै आगो सल्के जस्तै सल्किन्छ त्यो सहर भरे रातको समय हेर्नुहोस् है मेरो उज्यालो अब अँध्यारो समय हो त्यो फैलिएपछि चाहिँ राजाको कानमा पनि पुग्छ तालेहरूबाट बाह्रपद हेर्नुहोस् अनि राजा राति नै उठे अनि उसले के भन्यो ओहो कस्तो खुसीको खबर रहेछ भन्यो उसले अह विश्वासै गरेन उसले विश्वास गरेन अब राजाको हुकुम बिना त्यहाँ बाहिर भित्र गर्न पाइँदैन है कतिजना चाहिँ जाउँ जाउँ भइसक्यो त्यहाँ बाहिर जाउँ 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 है तर राजाले भन्छ होइन ढोका बन्द राख्ने किनभने यो चाहिँ शत्रुको चाल हो भन्न थाल्छ मलाई थाहा छ शत्रुहरू सबै घेरा लाएर चाहिँ उनीहरू लुकेर बसिरहेछ किनभने भित्र आउन सकेनन् अब उनीहरू चाहिँ हामीलाई झुक्क्यान खोजिरहेछ अनि हामी बाहिर जान छ त उनीहरूले हामीलाई चाहिँ खत्तम गर्ने हामी भित्र आएर सहर नष्ट गरिदिन्छ उसको चाहिँ सोचाइको त्यता पुग्छ तर एकजना उनीहरूको सेवकहरूमध्ये एकजनाले के भन्छ तेरो पद बिन्ती गर्दछु बरु थोरैजनालाई पठाउन यसो हेर्नलाई हो कि होइन भनेर चेक त गरौँ अब पाँचवटा घोडा पठायो भने अब होइन पाँचवटा घोडा लैजाला हाम्रो चारजना सिपाही मर्ला होइन यसो सोच्छ कि ल ल चारजना मरे मर लप्जाऊ भनेर पठाइदिन्छ अनि रथ लिएर उनीहरू जान्छ उनीहरूले त खोज्या खोजे छैन कोही पनि छैन अनि उनीहरू चाहिँ अब यो सिरियनहरू त पूर्वबाट आएको अनि यर्दनसम्म जान्छ लगभग यर्दन नदी चाहिँ 40 किलोमिटर दूरीमा छ सामरियाबाट त्यहाँसम्म पुगेर जाँदाखेरि त उनीहरूले के देख्छ भने बाटोभरि कहीँ लुगा खस्या छ कहीँ गरगना खस्या छ कहीँ खानेकुरा खस्या छ बाटोभरि सामान्य सामान छरिया छ त्यहाँ त यति हतारमा उनीहरू भागेका छन् उनीहरू त फर्केर आएर खबर दिन्छ है अनि पन्ध्र पद अनि उनीहरूले तिनीहरूलाई यर्दनसम्म पछ्याउने हेर सारा बाटो आर्मीहरूले हतारमा फ्याँकिरहेका लुगाफाटा र हात हतियारले भरिएको थियो अनि ती दूतहरू फर्के राजालाई त्यो कुरा सुनाए त्यसपछि त मानिसहरूलाई अब यहाँ जाने अनुमति भयो अनि मानिसहरू निस्के र आरामीहरूका पालहरू लुटे कल्पना गर्नुहोस् अब मान्छेहरू कस्तो भनौँ न रोक्नै नसक्ने एउटा भिड होइन के को भिड भन्ने थियो साँडेहरूको भिड जस्तै जंगली पशुहरू जस्तै उनीहरू दौडिरहेछन् लुट्नलाई अनि जो जसले पहिला खानेकुरा भेटाए नि उनीहरूले त जान नसक्नेहरूलाई बेच्न पो थाले है कति मूल्यमा यहाँ ल्याएको छ तब परमप्रभुको वचन अनुसार एक सेआ सआ मैदा एक सेकलमा र दुई सआ जौ एक सेकलमा बिक्री भयो ठिक जसरी एलिसा अगमवक्ताले भनेको थियो त्यही मूल्यमा बिक्न थाल्यो अब राजाले चाहिँ यहाँ त अलिकति व्यवस्थित हुनु पर्यो भनेर राजाले चाहिँ आफ्नो त्यो दाहिने हातको मान्छे छ नि एलिसालाई मार्न पठाएको र एलिसाको वचन विश्वास नगर्नेलाई ल तिमी चाहिँ मूल ढोकामा चाहिँ तिमी जिम्मा लियो त्यहाँ है जिम्मा लियो तिमी त्यहाँ खडा हो भन्छ अनि किनभने त्यहाँ चाहिँ जस्तो मुख्य कारोबार हुने ठाउँ हो अनि ऊ चाहिँ त्यहाँ खडा हुन्छ के हुन्छ ऊ त्यहाँ खडा हुन्छ शत्रुपद अनि जुन उच्च अधिकारीको हातमा राजाले अडिस लिन्थे ती उच्च अधिकारीलाई तिनले सहरको मूल ढोकाको अभिभारमाथि अधिकारीको रूपमा नियुक्त गरे अनि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्ची मिल्ची पारे र तिनी मरे परमेश्वरको जनले भनेअनुसार जसले राजा तल उनी कहाँ आएको बेलामा यो भनेका थिए त्यहाँ उभिया छ अनि उसले हेरिरहेछ एलिसाले भने जस्तै उसको आँखाले चाहिँ देख्छ यो अचम्मको परिस्थिति परिवर्तन भएको तर उसले चाहिँ त्यसको आशिष चाहिँ पाउँदैन उपभोग गर्न पाउँदैन उल्टो ऊ चाहिँ मानिसहरूको भिडमा ऊ कुल्चीमिल्ची गरेर मर्छ बेला बेला त्यस्तो हुन्छ संसारभरि नि हाम्रो 10 वर्ष रङ्गशालामा धेरै वर्ष अगाडि चाहिँ मान्छेहरू फुटबल हो कि के हेर्नलाई बसिरहेको थिए असिना पर्न थाल्यो मान्छेहरू आत्तिएर उनीहरू रङ्गशालाबाट बाहिर निस्किँदाखेरि थुप्रै मान्छेहरू मरे यत्तिकै थियो चप्पलहरू जुत्ताहरू मान्छे आत्तिएर चाहिँ एक अर्कालाई कुल्चिएर मतलबै हुँदैन अनि यसलाई पनि कुल्चिएर मारेर उनीहरू चाहिँ खानेकुरा लुट्न गए अन्तमा है हामीले यहाँबाट के देख्छौँ भने हामीसँग पनि सुसमाचार छ है मानिसहरू भोगले मरिरहेका छन् जीवनको रोटी नपाएर अविश्वासीहरू मरिरहेका छन् तर तपाईँसँग चाहिँ र मसँग चाहिँ एउटा अचम्मको खुसीको खबर छ अनि हामीले चाहिँ उनीहरूलाई नबताउने त त्यो चार कोरीहरू लु त्यो विवेकलाई उनीहरूलाई घोच्यो हामीले चाहिँ बताउनुपर्छ यो स्वार्थी काम भयो हामीले चाहिँ आफू मात्रै भरेर हामी मात्रै होइन हामी मात्रै स्वर्ग जाने हामी मात्रै हामीलाई अनन्त जीवन छ अरूको जेसुकी होस् जस्तो गर्ने र भन्दैछ अहिले काठमाडौँमा बर्ड फ्लू लागिरहेछ 2 लाखभन्दा बढी कुखुराहरू मार्ने अरू मरि पनि छ कि मानव तपाईँले चाहिँ त्यो बर्ड फ्लूको औषधि पत्ता लाउनु भयो अरे कसरी हो यहाँ कुन जडीबुटी भेटेर ए यो सट्ट खाएपछि पानीमा गल्दैन ठिक हुन्छ त्यो तपाईँले थाहा पाउनुभयो भने तपाईँ आफैसँग राखिरहनुहुन्छ कि तपाईँले चाहिँ खबर गर्नुहुन्छ होला सबैलाई सिधै पाइने क्या झार अवश्य बताउनुहुन्छ त्योभन्दा पनि डरलाग्दो रोग मान्छेलाई राखेको छ पाप नरक पुर्याउने अनि हामीले चाहिँ यदि बताउँदैन भने हामीले भन्नु हामीले ठिक काम गरिरहेछौँ हामीले नबताएर हामी चाहिँ चुप्पै लागिरहेका छौँ यसरी यो सुसमाचार बताउने काम कति हामीले गर्दैछौँ तपाईँलाई थाहा छ तर यो पनि थाहा छ यहाँ जस्तै विश्वास गर्दैनन् हो यो राजाले पनि विश्वास गरेन उसले चाहिँ होइन एलिसालाई विश्वास गरेन कोरियरलाई विश्वास गरेन तर यदि हामीले बतायो भने कुनै कुनै जमिन चाहिँ असलै हुन्छ त्यो बिउ उम्रिन्छ तपाईँहरू यसको प्रमाण हुनुहुन्छ तपाईँहरूले त विश्वास गर्नुभयो अरूले पनि गर्दैन होला उनीहरूले पनि विश्वास गर्न सक्छ हामीलाई थाहा छैन हाम्रो काम चाहिँ बताउने है अनि अर्को कुरा चाहिँ हाम्रो हृदय कहाँसम्मको दुष्टताको हृदय हो त्यो पनि हामी सिकेनौँ त्यसैले हामी नम्रसाथ जिउँ हामी नम्र भएर परमेश्वर भरोसा गर्दै उहाँको महान मुक्तिको साक्षीहरू हुन् यो चारजना कोरियर जस्तै हामी प्रार्थना गर्छौँ।